यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारी सहित 21 जना र 2 कम्पनी विरूद्ध मुद्दा दायर। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकद्वारा सभापति गगन कुमार थापाको राजीनामा सर्वसम्मतिले अस्वीकृत। सम्पन्न प्रतिनिधि सभा निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानकका रूपमा स्थापित भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। र 48 घण्टाभित्र स्ट्रेट अफ हर्मुज मार्ग खुला नगरे इरानको ऊर्जा केन्द्रहरूमा भीषण आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। समाचार अब विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारी सहित 21 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी समेत 21 जना चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाता उपर सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पूरै भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। आयोगले तत्कालीन सचिव अधिकारी र पूर्व महानिर्देशक राजन पोखरेल तथा प्रदीप अधिकारीसँग जनही 46 करोड़ 15 लाख र पूर्व महानिर्देशक संजीव गौतम र महेन्द्र सिंह रावलसँग 8 करोड़ 95 लाख भन्दा बढ़ी बिगो मागदावी गरी मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले सभापति गगन कुमार थापाले दिनुभएको राजीनामा सर्वसम्मतिले अस्वीकृत गरेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले दिनुभएको राजीनामालाई आज सम्पन्न बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो। उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सानेपा स्थित पार्टी मुख्यालयमा चैत्र 6 गतेदेखि शुरू भएको बैठकले वर्तमान जटिल राजनीतिक परिस्थितिमा थापाकै नेतृत्व आवश्यक रहेको ठहर गरेको छ। प्रवक्ता देवराज चालिसेका अनुसार निर्वाचन पराजयको प्रमुख कारण नेतृत्वको व्यक्तिगत कमजोरी नभई संरचनागत समस्या र नियन्त्रण बाहिरको परिस्थिति रहेको बैठकले निष्कर्ष निकालेको छ। राजीनामा स्वीकृत गर्दा पार्टीमा अस्थिरता र अन्यल बढ़ने भएकाले कांग्रेस 2.0 अभियानलाई निरन्तरता दिन राजीनामा अस्वीकार गरिएको विज्ञप्तिमा उल्लेख छ। बैठकले उपसभापति शर्माद्वारा प्रस्तुत 27 बुँदे निर्वाचन समीक्षा प्रतिवेदनलाई परिमार्जन सहित पारित गरेको छ। समीक्षा अनुसार आन्तरिक गुटबन्दी, गठबन्धन सरकारको कमजोर कार्य सम्पादन, पुराना शक्तिप्रति जनआक्रोश र डिजिटल माध्यममा नयाँ शक्तिहरूको प्रभावका कारण कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेको ठहर गरिएको छ। अब पार्टीको सम्पूर्ण ध्यान 15 महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय बैठकले गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनले नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित गरेको बताउनु भएको छ। निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा आज बालुवाटारमा आयोजित चियापानमा प्रधानमन्त्री कार्कीले अनेकौं चुनौतीको सामना गरेर निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएर काम गर्ने क्षमता आयोगको नेतृत्वमा देखिएको भन्दै प्रशंसा गर्नुभयो। गुणस्तरीय निर्वाचनको मानक स्थापना गर्न सम्भव भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सफल निर्वाचन दिगो लोकतन्त्रका लागि पनि ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनु भएको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो।
यो निर्वाचन पहिलाको भन्दा धेरै राम्रो निर्वाचन भयो। निर्वाचन सुशासनको हिसाबले अहिलेसम्मकै सबभन्दा राम्रो निर्वाचन भएको कुरा हामीले महसुस गर्यौं र प्रधानमन्त्रीज्यूले अहिलेको प्रमुख निर्वाचन आयुक्त र मान्य आयुक्तज्यूहरू लगायत निर्वाचन आयोगको समग्र टीमलाई धेरै आभार प्रकट गर्नु भएको छ र यो इतिहासमा सुनौलो अक्षरले नाम लेखिनेछ। उहाँहरूले गरेको कामलाई चाहिँ इतिहासले धेरै उच्च मूल्याङ्कन गर्नेछ भन्ने कुरा उहाँले चाहिँ त्यो सन्देश दिनुभएको छ।
त्यस अवसरमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको नतिजा प्रतिवेदनको एक प्रति प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज पनि महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो। वहाँले निषेधाज्ञा लागू गरिएका क्षेत्रमा भेला हुन सभा जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी गौतमले निषेधाज्ञा आदेशको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कार्यवाही समेत गरिने बताउनुभयो। कपिलवस्तुको महाराजगंज नगरपालिका दुई बर्गदामा दुई समुदायबीच भएको विवादका कारण निषेधाज्ञा आदेश जारी गरिएको हो। जिल्लाको महाराजगंज बर्गदामा भएको घटनामा 23 जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो। शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ। एयर क्वालिटी इण्डेक्स एक्यूआईको तथ्याङ्क विश्लेषण गर्दा 7 दिन अघि मात्र वायु प्रदूषण 178 एक्यूआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरको सूचीमा थियो। आज भने वायु प्रदूषण घटेर 60 एक्यूआईमा झरेको छ। यो सँगै काठमाडौँ विश्वका प्रदूषित शहरको सूचीमा 67 स्थानमा छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गर्मीयाम शुरू भएसँगै वन क्षेत्रमा लाग्न सक्ने डढेलो नियन्त्रणका लागि बाँकेमा अग्नि नियन्त्रण दस्ता निर्माण गरिएको छ। वन डढेलोबाट वन्यजन्तु विस्थापित हुनुका साथै जैविक विविधतामा समेत प्रभाव पार्ने भएकाले नियन्त्रणका लागि दस्ता तयारी अवस्थामा राखिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
गर्मीयाम शुरू भएसँगै डिभिजन वन कार्यालय बाँकेले सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि 35 जना अग्नि नियन्त्रण दस्ता तयार गरी सक्रिय बनाउन थालेको छ। डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ अधिकृत सुशील सुवेदी।
डढेलो लाग्ने सिजन शुरू पनि भइसकेका छ। यसलाई नियन्त्रण गर्न हुन नदिनको लागि अहिले हामी एकदमै तयारीमा जुटेका छौँ। वन हेरालु र वन प्राविधिकहरूलाई आगलागी कसरी निभाउने, फायर लाइनहरू कसरी बनाउने, सो सम्बन्धमा क्षमता अभिवृद्धि गर्ने, यो वर्ष डिभिजन वन बाँकेले वन डढेलो नियन्त्रणको लागि वाटर स्टोरेज ट्याङ्क बनाउँदैछ। अहिले चाहिँ समुदायहरूमा पनि अग्नि नियन्त्रणका सामग्रीहरू वितरण गरेर वन डढेलोलाई एकदमै प्रभावकारी रूपमा नियन्त्रण गर्ने अभियानको रूपमा चाहिँ शुरू गरेका छौँ।
फागुनदेखि जेठसम्मको महिनालाई डढेलोको उच्च जोखिमको महिनाको रूपमा लिने गरिन्छ। अधिकांश वन डढेलोका घटना मानवीय क्रियाकलापले हुँदै आएका छन्। वन डढेलो नियन्त्रणका लागि 24 घण्टा पानी ट्याङ्की सहितको ट्याक्टर र डढेलो नियन्त्रण अग्नि दस्ता तयारी अवस्थामा रहेका छन्। चक्लाबन बाँकेका वन हिरालु
खडेरीको बेलामा सावधान हुनुपर्छ, डर हुन्छ। 4 महिनाको लागि हामीलाई अग्नि हेराल दिनुहुन्छ प्लटमा। त्यसको लागि 2 जना हुन्छ, 2 जनाले निभाउन सक्ने छ भने चाहिँ हामीले निभाइहाल्छौँ, सकेनौँ भनेपछि म्यासेज गर्छौँ, साथीहरूलाई बोलाउँछौँ। त्यति पनि सकेन भने चाहिँ अफिसमा खबर गर्छौँ, अफिसबाट पनि सरहरू आउनुहुन्छ, साधन आइसकेका छ, साधन पनि लिएर आउनुहुन्छ।
बाँकेमा 118 सामुदायिक वनहरू रहेका छन् भने शमशेरगंज सब डिभिजन वन कार्यालय अन्तर्गत सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वनलाई डढेलोबाट सुरक्षित राख्नका लागि विशेष पहल थालिएको छ। शमशेरगंज सब डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्मा।
आगो लागिसकेपछि कसरी नियन्त्रण गर्ने, कसरी त्यसलाई निभाउने र हामीसँग रहेको 6,000 लिटर क्षमता भएको अग्नि नियन्त्रण गर्ने अग्नि वाहक त्यो साधन कसरी प्रयोग गर्ने, डढेलो लागिसकेपछि हामीहरूले स्थल वन जंगलहरूमा चाहिँ भेरालोहरूलाई पठाएर साधन पनि कसरी प्रयोग गर्ने भन्ने खालको चाहिँ अभ्यास हामीले गरिरहेको अवस्था हो।
लुम्बिनी प्रदेशका 12 जिल्लामा रहेका वन क्षेत्रहरू डढेलोको उच्च जोखिममा रहँदै आएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब बाँकी समाचार। अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ। विभागले आज सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका 13 जिल्लाका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था उल्लेख गरेको छ। सो निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सी मार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्ने सम्बन्धी सेवालाई अनलाइन प्रणाली अवलम्बन गरी झन्झट रहित छिटो छरितो र सेवाग्राही मैत्री बनाइएको जनाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था अस्पतालको सर्वेक्षण गर्ने भएको छ। देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गृहस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न लागिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिनुभयो। रक्त संचार केन्द्र वीरगंजमा रगतको अभाव भएसँगै गम्भीर घाइतेदेखि सुत्केरी महिलाको समेत उपचार सेवा प्रभावित भएको छ। रक्त संचार केन्द्र वीरगंजमा रगतको अभाव भएको र अहिले कुनै पनि समूहको रगत केन्द्रमा संचित नरहेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले 48 घण्टाभित्र स्ट्रेट अफ होर्मुज मार्ग नखुलाए उसका ऊर्जा केन्द्रहरूमा भीषण आक्रमण गर्ने चेतावनी दिनुभएको छ। खाड़ीबाट विश्वभरि तेल आपूर्तिको महत्वपूर्ण ढुवानी मार्गका रूपमा समुद्री मार्ग होर्मुज रहँदै आएको छ। इरानले पनि अमेरिकाले आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण गरे खाड़ी राष्ट्रमा रहेका अमेरिकी लगानीका ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने जवाफ दिएको छ। यसैबीच इरानले दक्षिणी इजरायलमा आणविक केन्द्र नजिकै गरेको क्षेपास्त्र आक्रमणमा 180 जना इजरायली घाइते भएका छन्। इरानले पश्चिम एसियाली राष्ट्रका अमेरिकी हितहरूमा आक्रमण गर्ने क्रम जारी नै राखेको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुलुकले करिब 11 खर्बको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार त्यस अवधिमा कुल 14 अर्ब 40 करोड़ 22 लाखको कुल वैदेशिक व्यापार हुँदा देशले 10 अर्ब 98 अर्ब 13 करोड़ 82 लाख बराबरको व्यापार घाटा बेहोरेको हो। पछिल्लो 8 महिनामा 12 अर्ब 89 अर्ब 25 करोड़को आयात र 1 अर्ब 91 अर्ब 11 करोड़ 20 लाख बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा आयात 12.54% र निर्यात 29.83% बढ़ेको छ। गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र 5 अर्ब 67 अर्ब 39 करोड़ रहेको छ। यस अवधिसम्ममा भारतबाट 7 अर्ब 24 अर्ब 6 करोड़को वस्तु आयात भएको छ भने 1 अर्ब 56 अर्ब 66 करोड़ बराबरको वस्तु निर्यात भएको छ। त्यस्तै छिमेकी मुलुक चीनसँग 2 अर्ब 75 अर्ब 66 करोड़ 70 लाखको आयात र 98 करोड़ 33 लाखको निर्यात हुँदा 2 अर्ब 64 अर्ब 68 करोड़ 36 लाख रूपियाँ बराबरको व्यापार घाटा भएको विभागले जनाएको छ। यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढ़ी भएको छ। नेपालले बढ़ी निर्यात गरेको वस्तुमा भटमासको तेल पहिलो स्थानमा रहेको छ। 5 राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आइतबारदेखि काठमाडौँमा शुरू भएको छ। स्वावलम्बन विकास केन्द्रको संयोजनमा आयोजना गरिएको सम्मेलनमा लघुवित्त संस्थाका अध्यक्ष तथा संचालक प्रमुख कार्यकारी अधिकृत लघुवित्त कर्मी तथा सेवाग्राही सदस्य सहित 600 भन्दा बढ़ीको सहभागिता रहेको छ। 2 दिनसम्म सञ्चालन हुने सम्मेलनले लघुवित्त क्षेत्रका उपलब्धि समस्या तथा चुनौतीहरू बारे छलफल एवं समीक्षा गर्दै भावी रणनीति निर्धारण गर्ने अपेक्षा गरिएको छ। सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले नेपालको गरिबी न्यूनीकरणमा लघुवित्त क्षेत्रले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री पीएम कप एक दिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई 71 रनले हरायो। जितका लागि 272 रनको लक्ष्य पछ्याएको बागमती 45.1 ओभरमा सबै विकेटको क्षतिमा 200 रनमा समेटिएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 271 रनको एकफल तयार पारेको हो। तल्लो मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। वेट आउट फिल्डका कारण 47 ओभरमा झारिएको खेलमा आर्मीले पुलिसलाई 22 रनको जित निकाल्यो। आर्मीले दिएको 244 रनको लक्ष्य पछ्याएको पुलिस 45.3 ओभरमा 221 रनमा अल आउट भयो। त्यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले 47 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। नेपाल र हङकङ बीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल स्थगित भएको छ। मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय खेलकुद परिषद राखेपछि रंगशाला र मैदानको स्वीकृति नदिएकाले खेल स्थगित गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। नेपाल र हङकङ बीचको मैत्रीपूर्ण फुटबल आउँदो बिहिबार त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने तय भएको थियो। यसअघि पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै एन्फाले प्राविधिक कारण देखाउँदै शहीद स्मारक महिला लीग र पुरूषतर्फको राष्ट्रिय लीग अनिश्चितका लागि स्थगित गरेको थियो।
अजय बम अब मौसम आज राति कोशी र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारी सहित 21 जना र 2 कम्पनी विरूद्ध मुद्दा दायर। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकद्वारा सभापति गगन कुमार थापाको राजीनामा सर्वसम्मतिले अस्वीकृत। सम्पन्न प्रतिनिधि सभा निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानकका रूपमा स्थापित भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। र 48 घण्टाभित्र स्ट्रेट अफ होर्मुज मार्ग खुला नगरे इरानको ऊर्जा केन्द्रहरूमा भीषण आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।